कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि
कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
विगत लामो समयदेखि बन्द अवस्थामा रहेका पुराना डिप ट्युबवेलहरू आधुनिक प्रविधि र विद्युतीकरणको माध्यमबाट पुनः सञ्चालनमा आएसँगै महोत्तरी र सर्लाहीका स्थानीय किसानहरू निकै उत्साहित भएका छन्। कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र नक्टाजी धनुषाको आयोजनामा हालै महोत्तरी र सर्लाहीका विभिन्न स्थानमा डिप ट्युबवेल सिँचाइको प्रभावकारिता सम्बन्धी स्थलगत संयुक्त अनुगमन तथा कृषकसँग छलफल सम्पन्न भएको छ। अनुगमन टोलीले महोत्तरीको बर्देवास गौशाला तथा सर्लाहीको ईश्वरपुर र लालबन्दी नगरपालिकाका विभिन्न सिंचाई प्रणालीको निरीक्षण गर्नुभएको थियो। स्थलगत संयुक्त अनुगमन टोलीमा सरकारवाला निकायका अधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमन टोलीमा कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण केन्द्रका प्रमुख एवं प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। त्यसैगरी जिल्ला स्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ धनुषा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतको आर्थिक करिडोर कार्यालय बर्देवा र उष्ण प्रदेशीय बागवानी विकास केन्द्र लगायत संघ प्रदेश र आयोजना स्तरका निकायका प्रतिनिधिहरूको समेत संयुक्त अनुगमनमा उपस्थिति रहेको थियो। विगतमा साबिकको जनकपुर कृषि विकास आयोजना जेएडिपी अन्तर्गत यस क्षेत्रमा डिप ट्युबवेलहरू निर्माण गरिएका थिए। तत्कालीन समयमा ग्रामीण क्षेत्रमा विद्युतको पहुँच नहुँदा ठूलो डिजेल इन्जिनबाट बोरिङ चलाएर सयौं बिघा क्षेत्रफलमा सिंचाइ गरिँदै आएको थियो। तर समयक्रमसँगै डिजलको मूल्य अत्याधिक वृद्धि भएपछि उपभोक्ता किसानहरूले सञ्चालन खर्च बेहोर्न नसक्दा ती बोरिङहरू पूर्ण रूपमा बन्द हुन पुगेका थिए। सिंचाई सुविधाबाट वञ्चित भएपछि यहाँका किसानहरू वर्षौंसम्म आकाशे पानीको भरमा परम्परागत खेती गर्न बाध्य थिए। तर अहिले कृषि विद्युत मिटर जडान गरिएसँगै सिंचाईको लागत खर्च निकै घटेको छ। हाल प्रति घण्टा करिब 150 रुपियाँको मात्र विद्युत खपत हुन्छ, जसबाट 4-5 कट्ठा जमिन सजिलै सिंचाई गर्न सकिन्छ। जल उपभोक्ता समितिले अपरेटर तलब र मर्मत कोषका लागि किसानबाट प्रति घण्टा 300 रुपियाँ संकलन गर्ने गरेको छ, जुन विगतको डिजेलको तुलनामा अत्यन्त सस्तो देखिन्छ। विगतमा हिउँदको समयमा जमिन बाँझो रहने र वर्षायाममा मात्र धान मकै र उखु जस्ता बाली लगाउने यस क्षेत्रको चित्र अहिले फेरिएको छ। बाह्रै महिना सिंचाइ सुनिश्चित भएपछि अहिले यस क्षेत्रका किसानहरूले व्यावसायिक रूपमा तरकारी एवं अन्न बाली खेती गर्न सुरु गर्नु भएको छ। सिंचाइ सुविधा सहज भएपछि अन्न र नगदे बालीको उत्पादनमा विगतको तुलनामा 2-3 गुणासम्म वृद्धि भएको कृषकहरूको भनाइ छ।
पहिले त अब सानो बोरिङहरू थियो, त्यो खडेरी लागेपछि सुकिहाल्ने, यो भएपछि त अहिले एकदम ठिक छ, राम्रो पानी आइरहेछ, पानी पनि अब खेती पनि राम्रो भइरहेछ। यसले पहिले सामान्य खालको थियो, सानो 4 इन्चीबाट मात्रै हुन्थ्यो, कहिले पानी आउने कहिले नआउने, त्यसमा बोरिङको जम्मै खर्च उतैबाट पाएछ, त घरमा पाइप लाइनिङ मात्रै बाँकी छ। अहिले पाइप यो इनार हुन्थ्यो अनि बोरिङ हुन्थ्यो, अलिक भित्र नजाने कि 40-45 फिट 50 फिटभन्दा तल नजाने। अहिले चाहिँ त यो 550 फिटमा गएको छ, पानी एकदम पर्याप्तै पानी। यसले कमसेकम मलाई लाग्छ कि 150-200 बिघा जति जग्गा जान्छ। यहाँ सबभन्दा बढी उखु हुन्छ, त्यसपछि मकै धान गेहुँ। अहिले त अब पानी आएपछि यसले जति धानलाई पानी चाहिन्छ त्यति उखुलाई पनि पानी चाहिन्छ, अनि पानी पर्याप्तै अहिले भइरहेछ, अनि उखु पनि राम्रो भइरहेछ,
मकै पनि राम्रै आइरहेछ, धान पनि राम्रै आइरहेछ। जुन कि भदै धान तपाईँको 2 क्विन्टलदेखि मुनि फल्दैन, अब अहिलेको धान चाहिँ त्यो पनि 2 क्विन्टलमा होला। मकै चाहिँ 3-4 कट्ठाको आइरहेछ। पहिला त यहाँ 1 मनको कट्ठा आउँथेन, अहिले तपाईँको 6 मन कट्ठा आइरहेछ। यो सिँचाइ भएको अब 2 वर्ष अलिक टप्यो, त्यतिदेखि यहाँको खेतहरूको बिक्री नमा पनि बढिसक्यो। पहिला थियो 1 लाख कट्ठा नम्री जग्गा, अहिले 2 लाख 2.5 लाख भइसक्यो। पहिला छँदै थिएन, न मकै फल्ने, न गहुँ फल्ने, न धान फल्ने, कुहीको वास्तै थिएन। लगभग हामीले देख्यौँ 300 बिघा लगभग गइरहेछ, 400 थियो अहिले 300 गरेछ।
यो बोरिङ हजुरको चाहिँ 40 वर्ष पुरानो बोरिङ ठप्प रहेको अवस्थामा यसलाई चलाउनु पर्छ, यो छ पानी भन्ने हिसाब किताबको मनसायले हामी कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र नक्टाजिजमा हामी पहलमा गयौँ। जुन पहलमा गयौँ जो चाहिँ नक्टाजिजबाट जस्तो किसिमको सहयोग भयो त्यो चाहिँ हामीलाई एकदमै स्वागत योग्य रह्यो। उहाँहरूले चाहिँ आउनुभयो, हेरिदिनु भयो, हामी पनि गयौँ। दोहोरो समझदारीमा उहाँहरूले पुर्याइदिनु भएको गुण, यसरी पानी निकालेर कृषकहरूलाई जुन किसिमको गुण लाउनु भएको छ त्यो बिर्सन नसक्ने छ। अब यसलाई मात्रै हाम्रो खेतमा पुर्याउनु पर्ने अवस्था छ, खेतमा नपुगिरहेको अवस्था, जो पक्की नालाहरू थियो त्यो फुटेर गइसकेको स्थिति छ, नयाँ बनाउनु पर्ने छ। अब अहिले पानी एक थोपो पनि जाँदैन किसानको खेतमा, किनभने नाला सबै टुटिसकेको अवस्था छ। त्यसले गर्दाखेरि हामीले आशा गरेका छौँ अझै कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रसँग, मलाई लाग्छ अहिले त्यो आशा पनि पुरा हुन्छ भन्ने मलाई लाग्छ। यसको प्रभाव एकदमै राम्रो, मैले अहिलेसम्म हेर्दा किसानहरूको चाहिँ जुन खुसी देख्दा मलाई लाग्छ यो चाहिँ आशा मर्दैन, यसले राम्रै प्रभाव गर्छ खेती किसानमा चाहिँ, खेतीमा चाहिँ वृद्धि हुन्छ। हिजो 4 मन फल्ने ठाउँमा आज चाहिँ 6 मन 8 मन फलाउन सक्ने चाहिँ स्थिति देखेका छौँ। हिजो 2 बालीमा हामी अडिनु पर्थ्यो, अहिले चाहिँ 3 बाली यो पानी भयो भने हामी 3 बाली उत्पादन गर्छौँ, खेत खाली रहँदैन, किसानहरू पनि व्यस्त हुनुहुन्छ।
सुविधा राम्रो पुग्दै आएको भए तापनि हाल ट्रान्सफर्मर भित्रको तामाको कोइल चोरी हुने घटनाले किसानलाई ठूलो समस्या पारेको छ। बर्दिवास नगरपालिका वडा नम्बर 8 स्थित भूमिगत सिंचाई प्रणालीको अनुगमनका क्रममा ट्रान्सफर्मरको कोइल चोरी भएका कारण सिंचाई अवरुद्ध भएको गुनासो किसानहरूले गर्नुभयो।
हाम्रो यो एरिया भनेको सुक्खा क्षेत्र हो, आकाशे पानीको भर मात्रै खेती भइरहेछ अहिलेसम्म, र यहाँ जब बोर्डिङ भइयो त्यसपछि हाम्रो मुहारै फेरिएको, अन्नहरू उब्जाउन थालेको थिएँ, तर के गर्नु, यो भाग्यवश के भनौँ दुर्भाग्यवश भनौँ किन त्यो चोरी भइयो। अहिले हामी यहाँ देख्नु नै भएको छ, यहाँ धान लगाएको चैत्र धान, यहाँ तरैसम्म धान लगाएको छ, अनि यो अब यो अवस्था चाहिँ अहिले यो चोरी भएको कारणले गर्दाखेरि हाम्रो लगानी पनि गयो, त्यो लगानी गएपछि यो नउब्जिनु त भएको सम्पत्ति पनि गयो, अब खाने के त्यो अवस्थामा छौँ हामी। अनि त्यसले गर्दाखेरि अब यहाँहरूले केही उपाय हुन्छ कि हाम्रो केही यो अवस्थाबाट गुजार्ने काम केही होला कि भन्ने आशा लिएका छौँ।
पहिले डिजलबाटै चल्थ्यो, त्यसपछि डिजलको भाव बढेपछि 15-16 वर्ष थप्प भएपछि अनि फेरि अब यसलाई अब होइन अब करोडमा लगानी छ, अब यसलाई किन खेर जान्दिनु भने चाहिँ म आफै लागि परे। त्यो सबै अब कहीँबाट पनि सुविधा पाइएन बोर्डिङको, केवल क्या झन्डै झन्डै 4 बन्डलै चोरी भयो। सिँचाइ गरिरहेको थियो, अब बाली नाली पनि लागिरहेछ, त्यसमा चाहिँ आनन्दले अब अहिले त त्यो पनि ठाउँ ठाउँमा बोर्डिङ भयो, अब यता उत्तरी बेल्टतिर त अब बर्बादै छ।
कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका अनुसार हालसम्म 100 ट्रान्सफर्मरहरू चोरी भइसकेका छन्, जसले गर्दा किसानहरू ठूलो मार्कामा परेका छन्। संयुक्त अनुगमनका क्रममा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका प्रमुख सरोज अधिकारीले अनुगमनको उद्देश्य र भूमिगत सिंचाईका उपलब्धि बारेमा जानकारी दिनुभयो।
खास गरी हाम्रो कार्यालयले चाहिँ विगत लामो समयदेखि डिप बोरिङ गरेको र डिप बोरिङ गरेका मध्ये चाहिँ अझै पनि 100 बोरिङहरू चाहिँ सानातिना समस्याले गर्दा थन्केर बसेका, त्यसमा थोरै अलिकति मरमसम्मार हुँदाखेरि तिनीहरू पूर्ण रूपमा सञ्चालन आउन सक्ने अवस्थाहरू भएका बोरिङहरूमा चाहिँ किसानहरूको अलिकति तरता देखियो भने त्यसलाई चाहिँ सपोर्ट गरौँ र त्यसलाई प्रयोगमा ल्याउँ, नयाँ बोरिङ नै गाड्नलाई चाहिँ हतार नगरौँ भन्ने हाम्रो मनसा है। हाम्रो विभागीय निर्देशन पनि त्यही अवस्थामा रहेको अवस्था थियो, र आएर हेर्दाखेरि प्राविधिक रूपमा यो चाहिँ सम्भावना देखेको हुनाले यसलाई हामीले चाहिँ भर्खरै यसलाई चाहिँ सुधार गरेर चाहिँ मेसिन जोडेका छौँ र 10 वर्षदेखि थन्केको बोरिङलाई सञ्चालन गर्न पाएका छौँ। एउटा थोरै खर्च 10-12 लाखको खर्च गर्दाखेरि चाहिँ 10 वर्षदेखि थन्केको एउटा बोरिङ जसमा प्रशस्त पानी आएको छ र 1 घन्टामा किसानले चाहिँ 5 कट्ठासम्म सिँचाइ गर्न सक्ने अवस्था रहेको छ, यस्तो बोरिङलाई किन प्रयोगमा नल्याउने त? ल्याएको कुराहरू चाहिँ सरकारवालाहरूसँग पनि पुग्नुपर्छ र नीति नियम बनाउने सरकारवाला व्यक्तिहरूमा पनि यसमा चाहिँ फिडब्याक जाओस् भन्ने उद्देश्यले नै हामीले आयोजना गरेका छौँ। अवसरको रूपमा कुरा गर्दाखेरि डिप बोरिङ एउटा आफैमा ठुलो समुदाय स्तरमा सञ्चालन हुने एउटा सिँचाइ प्रणाली हो। यो हेर्दाखेरि ठुलो पानी आउने हेर्दाखेरि चाहिँ साँच्चै राम्रो देखिन्छ भने यसमा जोडेर आउने समस्याहरू पनि अलिकति जटिल नै हुन्छन् र कतिपय केसमा त किसानले आफ्नो स्थानीय काबुबाट चाहिँ त्यसलाई म्यानेज गर्न नसकेको अवस्था छ, र खास गरी पहिले नै सञ्चालनमा आएको डिप बोरिङ प्रयोग गरेर अनुभव प्राप्त भएको डिप बोरिङको फाइदासँग चिर परिचित भएको समुदाय पुनः दोहोरेर आउँदाखेरि चाहिँ सफलतापूर्वक अगाडि लान सक्ने सम्भावना बढी हुन्छ। नयाँ ठाउँमा नयाँ समुदायमा डिप बोरिङ गर्दाखेरि उहाँहरूले चाहिँ त्यसलाई चाहिँ लामो समयसँग चाहिँ सदायताका साथ त्यसलाई चाहिँ अघि बढाउन नसकेको धेरै अवस्था छ भने पुरानो ठाउँका मान्छे चाहिँ तदर्कताका साथ आउनुभयो भने यो त उहाँहरू चिर परिचित चिज हो, उहाँले त्यसलाई जसरी पनि भोलिको दिनमा अघि बढाउन सक्नुहुन्छ भनेर पनि हामीले पुरानो बोरिङहरूलाई चाहिँ नै प्राथमिकता दिएका छौँ। र आगामी दिनमा पनि हाम्रो चाहिँ नयाँ बोरिङ गर्ने भन्दा पनि हामीले नयाँ आर्थिक वर्षहरूमा थोरै 8-10 वटा भन्दा धेरै बोरिङको लागि बजेट नै प्रस्ताव गरेका हुँदैनौँ, र पुरानो बोरिङहरूको माग चाहिँ मरौसम्मलाई माग आयो भने त्यसैलाई नै हामीले प्रायोरिटी दिउँ, किनभने ती अलरेडी चाहिँ राम्रा पानी दिएका बोरिङहरू हुन्, त्यसमा सफलताका कथाहरू जोडिएका छन्, विभिन्न प्राविधिक कारणले गर्दाखेरि केही समय सञ्चालन नभएका हुन्, त्यसलाई नै अघि बढाउँ भन्ने हाम्रो टिमको त्यही एउटा स्पिरिट छ भने हामीले विभागीय निर्देशनहरू पनि त्यही अनुसार छ। खास गरी भूमिगत पानी एक्सप्लोर गर्नलाई हामीले स्यालो ट्युबवेल गरिरहेको अवस्था थियो भने खास गरी तराईको उत्तरी बेल्ट जहाँ चाहिँ स्यालो ट्युबवेलको डेप्थमा चाहिँ ग्राउन्ड वाटर पानी छैन त्योभन्दा गहिराईमा जानुपर्ने अवस्थामा चाहिँ डिप बोरिङ हो र अन्य पानीको स्रोत नभएको ठाउँमा ड्युब ट्युबवेल चाहिँ एउटा अपरिहार्य तत्त्व हो र त्यस्तो समुदायमा चाहिँ ड्युब ट्युबवेल बाहेक विकल्प नभएको अवस्थामा उहाँहरू पनि लागि पर्नुहुन्छ। सानोतिनो समस्या आयो भने त्यसलाई फेस गर्न चाहिँ एकजुट हुनुहुन्छ, विभिन्न निकायमा चाहिँ सम्पर्क राखेर त्यसलाई चाहिँ तदारुकताको साथ त्यसलाई चाहिँ निवारण गर्नुहुन्छ र सञ्चालन ल्याउनु भएको छ। खास गरी तराई क्षेत्रको उत्तरी बेल्ट जहाँ स्यालो ट्युबवेल लगायत अन्य चाहिँ सिँचाइका सुविधाहरू छैनन् त्यस्तो ठाउँमा सफलतापूर्वक सञ्चालन भइरहेको अवस्था छ। तराईको तल्लो क्षेत्रमा चाहिँ अलिकति माथिल्लो जोमै अझै पनि स्यालो ट्युबवेलबाट पानीहरू प्राप्त गर्न सक्ने अवस्थामा चाहिँ स्यालो ट्युबवेल पनि एउटा राम्रो समाधान हो। सानो छ, सानो त्यसले चाहिँ डिस्चार्ज दिन्छ, सानो क्षेत्रमा सिँचाइ हुन्छ भनेर त्यसलाई चाहिँ हेला नगरौँ। त्यसमा जोडेका मेसिन साना छन्, त्यो सजिलै झिक्न खोल्न मर्मत गर्न सकिन्छ। आफ्नो गाउँठाउँको सानो चौकका मेकानिक्सहरूले पनि त्यसलाई बनाइदिन्छन् र किसानहरू वर्षौँदेखि स्यालो ट्युबवेल चलाउने भएको हुनाले त्यो मेसिनसँग परिचित छन्, उनीहरूले ह्यान्डल गर्न सक्ने अवस्थामा छन्। डिप बोरिङ चाहिँ अलिक ठुलो मेसिन राख्न झिक्न नै गाह्रो, बिग्रियो भने मर्मत गर्ने ठाउँ गाह्रो, मर्मत खर्च अत्याधिक धेरै आउने भएको हुनाले सबै समुदायमा चाहिँ यसलाई चाहिँ लामो समयसम्म धान्न सकेको अवस्था छैन। जहाँ स्यालो ट्युबवेलको स्कोपले काम गर्छ त्यहाँ स्यालो ट्युबवेल नै जाउँ र स्यालो ट्युबवेल नहुने ठाउँ जहाँ डिप ट्युबवेल बाध्यता हो त्यो ठाउँमा त डिप ट्युबवेल जान पनि पर्छ। गएका पनि छौँ र त्यहाँ राम्रोसँग सञ्चालन भइरहेको अवस्था पनि छ।
साथै उहाँले ट्रान्सफर्मर भित्रको तामाको कोइल चोरी हुने बढ्दो घटनाप्रति दुःख व्यक्त गर्दै यसले कृषकलाई प्रत्यक्ष मारमा पारेको बताउनुभयो।
यो चाहिँ असाध्यै डरलाग्दो अवस्था आएको छ, जसले आफ्नो क्षणिक के सानो स्वार्थको लागि चाहिँ रात बिरात आएर चाहिँ ट्रान्सफर्मर चाहिँ चोरेर लाने भन्नाले त्यसको बिर्को खोलेर त्यसमा भएको तामाको कोइल चोरेर लिएर जाने, त्यसलाई चाहिँ अब इलिगल तरिकाले विक्रण गरिदिँदाखेरि चाहिँ त्यो सञ्चालनमा आइरहेको तपाईँले चाहिँ 50-60 घर परिवारले चाहिँ 150 बिघा सिँचाइ गरिरहेको विभिन्न बाली वस्तु उत्पादन लिइरहेको ठाउँमा चाहिँ त्यो बोरिङ तुरुन्तै त्यही घडीदेखि नै सञ्चालनविहीन अवस्थामा पुग्छ र तुरुन्तै अर्को ट्रान्सफर्मर चाहिँ उपलब्ध गराउन सक्ने अवस्था रहँदैन। एउटा नयाँ ट्रान्सफर्मर खरिद गर्नलाई चाहिँ करिब 4.5 लाखदेखि 5 लाख रुपियाँ आवश्यकता पर्छ र किसानले आफ्नै स्तरबाट त्यो अर्को नयाँ ट्रान्सफर प्रबन्ध गर्न पनि सक्दैन र तुरुन्तै त्यो ठाउँमा अर्को ट्रान्सफर दिने बित्तिकै फेरि त्यो हाम्रो चाहिँ फितोलोपन त्यही छ, फेरि आपराधिक तत्त्व त समाजमै छ, उसले फेरि दोहोऱ्याएर नचोर्ला भन्ने छैन। यसले गर्दाखेरि हाम्रो अहिले पनि विभिन्न जिल्लामा जाने भने 100 बोरिङहरू चाहिँ ट्रान्सफर चोरीको घटनाले गर्दा सञ्चालनविहीन अवस्थामा छन्। त्यसमा चाहिँ अलिकति प्रशासनबाट निगरानी बढाएर चाहिँ आपराधिक तत्त्वहरूलाई चाहिँ नियन्त्रणमा लिन सकेको अवस्थामा अझै पनि 100 डिप बोरिङलाई सञ्चालन ल्याउन सकिन्छ र 100 डिप बोरिङबाट चाहिँ हामीले 1000 हेक्टर चाहिँ क्षेत्रमा चाहिँ भएकै पूर्वाधारबाट चाहिँ नियमित रूपमा सिँचाइ दिन सक्छौँ, जसले हाम्रा 1000-लाखौँ किसानहरू चाहिँ लाभान्वित हुन सक्ने अवस्था छ। यसलाई चाहिँ समुदाय स्तरमा समुदाय पनि चनाखो हुनु पर्यो, स्थानीय प्रतिनिधिहरू त्यस्तै पुलिस प्रशासनहरूले पनि यसलाई चाहिँ अलिकति त्यस्ता अपराधी तत्त्वलाई निमिटान पार्नै पर्ने अवस्था आएको छ। यही अवस्था रह्यो भने त हाम्रा बाँकी डिप बोरिङमा भएका ट्रान्सफरहरू पनि जुनसुकै दिन हराउन सक्ने र सञ्चालन भइरहेका चाहिँ बोरिङहरू पनि भोलिका दिनमा चाहिँ जतिखेर बन्द सक्ने अवस्था देखिएको।
त्यसै गरी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका प्रमुख टीकाराम शर्माले पुराना र लामो समयदेखि बन्द रहेका डिप ट्युबवेललाई सामान्य मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने सम्भावना प्रष्ट रहेको बताउनुभयो।
पहिला जनकपुर कृषि विकास आयोजना हुँदाखेरि स्थापना भएका पुराना बोरिङ डिप बोरिङहरू र चालु आर्थिक वर्षसम्म जुन निर्माण गरेका कम्पेयर गर्दाखेरि पुराना पहिला बनेका चाहिँ सबै डिजल इन्जिनबाट लिफ्टिङ गर्ने सिस्टम थियो, त्यो सिस्टमलाई चाहिँ अब डिजल महँगो भएको हिसाबले रिप्लेस भएर गइरहेको देखियो। किसानहरूले पनि नयाँ प्रविधि अवलम्बन गर्न गएको देखियो, जसले गर्दाखेरि उनीहरूको जुन सिँचाइमा जुन लागत बढेको थियो त्यो लागत पनि घट्दै गएको देखियो र अहिले पनि किसानहरू जुन नयाँ प्रविधिबाट उहाँहरूले गरिराख्नु भएको थियो पुराना पनि हामीले मर्मत गर्दाखेरि हाम्रो लागत जुन लगभग 25% जुन अहिले नयाँ निर्माण गर्नुभन्दा 25% मात्रै लगानी गर्दा पनि पुरानाबाट पनि उत्तिकै सिँचाइ गर्ने सम्भावना देखियो हुनाले हामीले किसानहरूलाई त्यो तर्फ उत्प्रेरित गरेर किसानहरू पनि ती पुरानाहरूलाई मर्मत सम्भारमा गरेर आफ्नो सिँचाइमा प्रवर्धन गर्न लागेको देखियो। यो चाहिँ एकदम राम्रो खुसीको कुरा हो, जसले गर्दा यो महोत्तरी धनुषा सर्लाही जस्ता सुक्खा क्षेत्र जुन अलिकति कम पानी पर्ने र सिँचाइ पनि नपुगेको हिसाबले चाहिँ यी क्षेत्रमा चाहिँ सिँचाइ क्षेत्र विस्तार गर्न सिँचाइ गरेर किसानहरूको जुन खेतीपाती गरेर आय आर्जन बढाउनलाई राम्रो देखियो। पहिलो कुरा यहाँ अलिकति सुसूचित गराउने, यहाँका किसानहरू यहाँका समुदायहरूलाई पनि सूचित गराउने र हाम्रो स्थानीय प्रशासनसँग पनि समन्वय गरेर यसलाई अलिकति प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने एउटा नियमनकारी हिसाबले त्यो देखियो भने अर्को चाहिँ हामीले प्रविधिको प्रयोग गरेर अब ती ठाउँहरूमा चाहिँ सिसी क्यामेरा जोइन गरेर हुन्छ के गरेर हुन्छ आगामी दिनमा पुरानो ठाउँमा पनि नयाँ ठाउँमा स्थापना गर्दा पनि त्यसलाई प्रविधिले कतिको साथ दिन्छ त्यो अवलम्बन गर्न पनि देखियो हामीले र त्यहाँनिर जुन सिँचाइ जल उपभोक्ता समितिका पदाधिकारीहरू छन् उहाँहरूलाई पनि यसमा अलिकति सुसूचित गराएर उहाँहरूले अभिमुखीकरण गराएर यो क्षेत्रमा चाहिँ अझ प्रभावकारी रूपमा काम गर्न जानुपर्छ भन्ने सुझाव दिन सक्छ।
अनुगमन टोलीले महोत्तरीको बर्दिवास 8 टामा रोड रसखोर गौशाला 4 र सर्लाहीको ईश्वरपुर 5 स्थित फुलजोर बाबा डिप ट्युबवेल भक्तिपुर मियाखोर तथा श्रीनगर लगायतका स्थानका सिंचाई प्रणालीको स्थलगत अनुगमन गरी कृषकसँग साक्षात्कार गर्नुभएको थियो। पुराना संरचनालाई मर्मत सम्हार गरी दीर्घकालीन रूपमा प्रभावकारी बनाउन केन्द्रले निरन्तर कार्य गर्दै आएको छ।
व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।